नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईं यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल, सरकारको आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमहरू मुलुकको दीर्घकालीन विकास र सुशासनमा केन्द्रित रहेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई, नेपाल राष्ट्र ब्याङ्कद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलको भनाई र एसियाली विकास ब्याङ्क एडिबीले नेपालमा सन् 2029 आफ्नो सहयोग 2.4 अर्ब अमेरिकी डलर पुर्याउने लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौ।
संघीय संसदबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्ग चित्र रहेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले सरकारको नीति, बजेट र कार्यक्रमहरू मुलुकको दीर्घकालीन विकास र सुशासनमा केन्द्रित रहेको उल्लेख गर्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र, त्यसपछि सरकारको नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र विनियोजन विधेयक अर्थात् मैले वाचन गरेको बजेट वक्तव्यमा हामीले दावी गर्दै आएका छौँ कि यसमा अभूतपूर्व संगति छ। एकदमै कन्सिस्टेन्टली एउटै थिमहरूकै सेरोफेरोमा यी विषयहरूको उठान भएको छ। वाचापत्र लेख्दै गर्दाखेरि हामीले 5 विषयमा त नागरिकसँग करार नै गरेका थियौँ। पहिलो सुशासन, दोस्रो मध्यम वर्गको विस्तार, तेस्रो आर्थिक वृद्धिसँग सम्बन्धित रोजगारीको एजेन्डा जसलाई हामीले चलन चल्तीमा काम 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 भनेर भनेका थियौँ, चौथो कनेक्टिभिटी र 5 प्रवाससँग सम्बन्धित मुद्दाहरू। यही 5 थिम निर्वाचन पूर्व हामीले गरेका बाचाहरूलाई नै हामीले सर्लकै बोकेर अगाडि बढेको बेहोरा म मान्य सदस्यज्यूहरूलाई जानकारी दिन चाहन्छु। सरकारको नीति कार्यक्रम र बजेट र यो विनियोजनको सिद्धान्त तथा प्राथमिकतामा पनि यिनै 5 विषय, सुशासन, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताको लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण, प्रवासका मुद्दाहरूलाई, अन्तर्राष्ट्रिय मामिलालाई हामीले सौम्य शक्तिको सुदृढीकरणको शीर्षक अन्तर्गत व्याख्या गरेका छौँ। आगामी आर्थिक वर्ष 83-84 वार्षिक कार्यक्रम पनि यिनै विषयहरूको सेरोफेरोमा हामीले तय गरेका छौँ। हामीले बोक्दै आएको राजनीतिक अर्थ राजनीतिक धरातल भनेको सामाजिक न्यायसहितको उदार अर्थव्यवस्था, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र नै हो र त्यो रोडम्यापमै हालै हाम्रो पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनबाट पनि पारित दस्तावेजहरूमा पनि उल्लेख भएका छन्। त्यसैले रोडम्याप असाध्यै स्पष्ट छ भन्ने हाम्रो दावी रहेको छ। वाचापत्र, नीति कार्यक्रम, बजेट मूलत यिनै रणनीतिक जगमा निर्माण गरिएको हो। पहिलो आर्थिक वर्षको बजेटले चाहिँ यो वृहत आर्थिक सुधारको जग निर्माण गर्ने र त्यसपछिका बजेट तथा कार्यक्रमले उच्च आर्थिक वृद्धि र दिगो सामाजिक विकासको लय समाउनको लागि सहयोग गर्ने अपेक्षा हामीले गरेका छौँ। रोडम्याप यही नै हो।
सरकारको 100 दिने कार्य सम्पादनका विषयमा जानकारी दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले शासकीय सुधारका लागि घोषित 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको दावी पनि गर्नुभयो।
वर्तमान सरकार गठन भएको पहिलो दिन अर्थात् 2082 चैत्र 13 शासकीय सुधार सम्बन्धी 100 कार्यक्रम घोषणा गरिएको थियो। यस अन्तर्गत सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना, खर्चमा मितव्ययिता, सेवा प्रवाहमा सुधार, आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, मानव विकास, सूचना प्रविधि लगायतका क्षेत्रमा गर्नुपर्ने आधारभूत सुधारका विषयलाई समावेश गरिएको थियो। सरकार गठन भएको 100 दिनभित्र वर्तमान सरकारले सम्पादन गरेका प्रमुख कार्य तथा शासकीय सुधारको 100 कार्यसूचीको प्रगति नेपाल सरकारका प्रवक्ता माननीय शिक्षा तथा खेलकुद मन्त्रीज्यूबाट मिति 2083 असार 20 सार्वजनिक भइसकेको बेहोरा जानकारी गराउन चाहन्छु। समग्रमा हाम्रो मूल्याङ्कनमा शासकीय सुधारका 100 कार्यसूचीमध्ये 87.2% प्रगति हासिल भएको छ। साथै आगामी दिनमा सरकारले शासकीय सुधारका कार्यक्रमलाई थप तीव्रता दिने समेत विश्वास दिलाउन चाहन्छु।
अर्थमन्त्री डाक्टर वाग्लेले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यबीच अभूतपूर्व संगति रहेको बताउँदै सुशासन, मध्यम वर्गको विस्तार, रोजगारी सिर्जना, कनेक्टिभिटी र प्रवासका मुद्दाहरूलाई सरकारले मुख्य आधार बनाएको बताउनुभयो।
प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा छलफल गर्नुभएको हो। छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार र निजी क्षेत्रबीच नियमित एवं परिणाममुखी संवादको आवश्यकताबारे सुझाव प्रस्तुत गर्नुभएको थियो। प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकाय मार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अगाडि बढाइने बताउनुभयो। निजी क्षेत्रले भोग्दै आएको समस्या र समाधानका विषयका अतिरिक्त निजी क्षेत्र अर्थतन्त्रमा ड्राइभिङ रोलमै रहन्छन् भन्ने लगायतका प्रधानमन्त्रीका विचारले नयाँ उत्साह थपेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो। छलफलमा सहभागी उद्यमी व्यवसायीहरूले आर्थिक अपराधका मुद्दामा अग्रिम जमानतको कानुनी व्यवस्था, प्रक्रियागत जटिलता हटाउने गरी फास्ट ट्र्याकमा कानुन संशोधन, समस्या समाधानमुखी सनसेट ल आवाधिक कानुन लगायत आवश्यकताबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
नेपाल राष्ट्र ब्याङ्कले कर्जा प्रभाव विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले 60 मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो।
यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यसहित जारी गरिएको छ। मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरसँगै सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रभाव हुँदा तरलतामा दबाव नपर्ने हाम्रो आकलन छ। त्यसैले आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ। आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण छ। ब्याज दर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ। तरलताको प्रकृति अनुसारका व्यवस्थापन उपकरण प्रयोग गर्ने नीति लिएको छ। यस मौद्रिक नीतिले सर्वसाधारण, निक्षेपकर्ता, ऋणी र बैंक तथा वित्तीय संस्था सबैको हित हुने गरी नीतिगत सुधारमा जोड दिएको म पुनः दोहोर्याउन चाहन्छु। बैंकको आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको समीक्षा प्रतिवेदन यस अघि नै सार्वजनिक भइसकेको छ भने समष्टिगत अर्थतन्त्र र परिदृश्य विश्लेषण एवं प्रक्षेपण गरिएको म्याक्रो इकोनोमिक रिपोर्ट 2026 जुलाई समेत मौद्रिक नीति सँगै भर्खरै प्रकाशन भएको छ।
गभर्नर डाक्टर पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार हुने बताउनुभयो।
बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पुँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसारको विशिष्टीकृत सेवा सहितको बैंकिङको अवधारणामा अघि बढ्ने, शाखाहरू खोल्ने वा बन्द गर्ने प्रक्रियामा लचकता दिने, वित्तीय सेवामा डिजिटलाइजेशनमा जान प्रोत्साहन दिने जस्ता बैंक तथा वित्तीय संस्थाहरूको खर्च कटौतीका माध्यमहरू अगाडि सारिएको छ। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यास हटाइने, कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने, रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने एवं दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको छ। निक्षेपकर्ताहरूको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याज दर अझ घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदी बढी तरलता यस बैंकले आफ्नो खर्चमा ब्याज दिएर राख्ने नीति लिइएको छ। यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग, उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन, र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड दिएको छ।
गभर्नर डाक्टर पौडेलले सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदिले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाव नपर्ने हुनाले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो। मौद्रिक नीतिले संस्थागत ऋणीको व्यक्तिको जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यासलाई हटाउने, कमभन्दा कम व्यक्ति कालो सूचीमा रहने नीति लिएको पनि गभर्नर डाक्टर पौडेलको भनाइ थियो। यस्तै मौद्रिक नीतिमा रुग्ण उद्योगमा निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने, दबावमा रहेको कर्जाको पुनरुत्थान गर्ने लगायतका उपकरणहरू प्रस्ताव गरिएको छ।
आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिले बैंकिङ क्षेत्रलाई राहत र निजी क्षेत्रलाई भरोसा दिने संकेत गरेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले स्वागत गरेको छ। सिबिफिनले केही सुधारका सुझाव सम्बोधन हुन बाँकी रहे पनि नीतिले वित्तीय प्रणालीमा सकारात्मक सन्देश प्रवाह गरेको जनाएको छ। मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित दृष्टिकोण अवलम्बन गरेको भन्दै सिबिफिनले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास ब्याङ्क एडिबीले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ। यसै सन्दर्भमा एडिबीले नेपालमा सन् 2029 आफ्नो सहयोग 2.4 अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ। हालै नेपालको भ्रमण गर्नुभएका एडिबीका अध्यक्ष मासातो कान्डाका अनुसार नेपालका लागि एडिबीको देशीय साझेदारी रणनीति 2025-2029 अन्तर्गत उक्त रकम उपलब्ध गराइनेछ। यस सहयोगले रोजगारी सिर्जना, निजी क्षेत्रको विकास, दिगो पूर्वाधार, सार्वजनिक सेवा प्रवाह, उत्थानशील महिला तथा पछाडि पारिएका र जोखिममा रहेका समूहहरूको सशक्तिकरण तथा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइनेछ। साथै सवित्तीय तथा हरित र स्थानीय मुद्रामा जारी गरिने बन्ड जस्ता नवीन वित्तीय साधन मार्फत थप स्रोत परिचालन गरिने बताइएको छ। उहाँको नेपाल भ्रमणका क्रममा एडिबीले आफ्नो वार्षिक प्रतिबद्धताको हिस्साका रूपमा कुल 165 मिलियन अमेरिकी डलर बराबरका 2 ऋण सम्झौतामा हस्ताक्षर समेत भएको एडिबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल राष्ट्र ब्याङ्कले असार 27 र 28 गतेको सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र ब्याङ्क भुक्तानी प्रणाली विभागले सार्वजनिक सूचना जारी गरी शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान 8 बजेदेखि बेलुकी 8 बजेसम्म सञ्चालन हुने जनाएको हो। राष्ट्र ब्याङ्कले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।